नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। विगत केही वर्षदेखि दबावमा रहँदै आएको अर्थतन्त्रका आन्तरिक सूचक थप सकसमा पर्ने हो कि भन्ने आशंका अहिले बढ़िरहेका छन्। आर्थिक वृद्धिको प्रक्षेपण आधाले घट्नु, चार महिनाको अन्त्यसम्म राजस्व संकलन अपेक्षित रूपमा हुन नसक्नु, पूँजीगत खर्चले सामान्य लय पनि समात्न नसक्नु जस्ता समस्या अहिले अर्थतन्त्रमा देखिएका छन्। यस्तै उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुन नसक्दा रोजगारीको सिर्जना हुने अवस्था नबनेका समस्याहरू पनि देखिरहेका छन्। पूँजी सिर्जना हुने कार्यमा लगानी बन्न नसक्नु, योजना आयोजनाका कामहरू पनि अलमलमा परेका पनि समस्या देखिएका छन्। अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारी क्षेत्र पनि अहिले समस्याग्रस्त अवस्थामा छ। यस्तै समस्याका बीच सरकारलाई अर्थतन्त्र सुधारको जिम्मेवारी समेत रहेको छ। उच्च स्तरीय आर्थिक सुधार आयोग, उच्च स्तरीय प्रशासन सुधार आयोग र सार्वजनिक खर्च पुनरावलोकन आयोगले यसअघि अर्थतन्त्रको सुधारका लागि दिएका महत्वपूर्ण सुझाव कार्यान्वयन गर्न सके आर्थिक सुधार हुने अर्थतन्त्रका विज्ञहरूले पनि बताउँदै आउनु भएको छ। आजको अन्तरसंवादमा हामी मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती र आगामी कार्यदिशाबारे केन्द्रित भएर अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद छ, नमस्कार छ।
मुलुकको समग्र आर्थिक अवस्थालाई कसरी मूल्यांकन गर्न सकिएला अहिलेको अवस्थामा? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अहिले हाम्रो अर्थतन्त्र चाहिँ अलि संगीन घडीमा छ, चुनौती छ, हामीसित चुनौतीका चाङ छन्। अब हामी अहिलो आर्थिक वर्षको तथ्याङ्क हेर्दा केही कुराहरू अलिकति सकारात्मक हुन्छन् कि भन्ने अवस्थाहरू आउन थाले थियो। लगानी प्रतिबद्धताहरू बढ्न थालेको थियो, आर्थिक वृद्धि त पनि त्यसभन्दा अगाडि अहिलो वर्ष 80-81 3.7% भएकोमा गएको वर्ष 4.61% भनेर त्यो प्रारम्भिक अनुमान आएको छ। यो दृष्टिकोणबाट हेर्दाखेरि अलिकति अर्थतन्त्र हिजोका अप्ठ्याराबाट माथि आउँदै थियो, कोभिड पछिको अर्थतन्त्र। तर अहिले चाहिँ हामीलाई दुई तिनवटा कुराहरू अप्ठ्यारो पर्यो। एउटा चाहिँ यो जेएनजी आन्दोलन भयो, यसले ठुलो चाहिँ नि धनजनको क्षति भएको छ, व्यवसायहरू संरचनाहरू ध्वस्त भएका छन्, नोक्सान भएको छ, सार्वजनिक सेवा दिने संरचनाहरू पनि डढेका छन्, निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरू पनि डढेका छन्। अब त्यसमा अर्को चाहिँ फेरि यसपालि यो बाढी, फेरि यसपालि यो आश्विनमा समेत चाहिँ बाढी आयो, कार्तिकमा आयो। अब यो आश्विनमा आएकोले मात्रै 3.5-4 अरबको क्षति भएको छ। यसले गर्दाखेरि हाम्रो आर्थिक क्रियाकलापहरूले सङ्कुचन भएर गएको, अनि त्यसले गर्दा राजस्व चाहिँ सङ्कुचन भएर गएको, रोजगारीका अवसरहरू सिर्जना हुन नसकेको, अनि उद्योगको क्षमता घटेर गएको, जति क्षमता उपयोग हुनुपर्ने थियो त्यो नै क्षमता घटेर गएको देखिएको छ। त्यस कारणले गर्दा अब हामी यो अवस्थाबाट अगाडि बढ्नलाई नयाँ ढङ्गले, फरक ढङ्गले सोच्नुपर्ने अवस्थामा छौँ।
युवा पुस्ताको आन्दोलनपछि अब विश्व बैंकले आर्थिक वृद्धिको प्रक्षेपण नै घटाएको छ। दक्षिण एसियामा आर्थिक वृद्धिको तेस्रो नम्बरमा रहेको थियो यसअघि, तर अहिले पुछारतर्फ आएको छ। अब भनिसकेपछि के कारणले आर्थिक वृद्धिको प्रक्षेपण घटाइयो होला? युवा पुस्ताको आन्दोलनले व्यापार व्यवसायमा भएको क्षति लगायतका अवस्थालाई हेरेर हाम्रो आर्थिक वृद्धिको सूचकको जुन अंक प्रतिशत प्रक्षेपणको अंक घटाइएको हो कि के कारण यस्तो हुन गयो होला?
होइन, अब यो दुईटै कारण छ। अब एउटा त यो अन्तर्राष्ट्रिय संघ संस्थाहरूले, वित्तीय संघ संस्थाहरूले, आइएमएफले भयो, एडिबीले भयो, विश्व ब्याङ्कले भयो, त्यो आवधिक हिसाबले प्रक्षेपण गरेर निकाल्छन्। 3-3 महिनाको प्रक्षेपण आउँछ। अब योभन्दा अगाडिको प्रक्षेपणमा चाहिँ 5% प्लसको आर्थिक वृद्धि दरको कुरा भएको थियो, तर अहिले आएर पछिल्लो चाहिँ नि अध्यावधिक गरेको उसमा चाहिँ झन्डै 2.1% भन्यो। अब हामीले अलिकति पुनरुत्थानको काम गर्न सकेनौँ भने त नकारात्मक पनि हुन सक्छ भनेर सङ्केत गरिरहेको छ त्यो त्यहाँ 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 अलि जोखिम देखिएको छ. अब यो यो चाहिँ नि एउटा यो अहिले यो यहाँले भने शब्द नै प्रयोग गर्छ म नवयुवाहरूले गरेको आन्दोलनले विद्रोहले र त्यो विद्रोहको कारणले उब्जिएको अर्को विध्वंसताले जन्माएको कारण हो त्यसलाई कन्सिडर गरेका छ उनीहरूले. अब अर्को चाहिँ यो अहिले हाम्रो चाहिँ जुन बाढी पहिरो आदि कारणले नोक्सानी गरिरहेको छ त्यो पनि गरिरहेको छ र हाम्रा नियमित तथ्य तथ्याङ्कहरू हाम्रो लगानी कति आयो पुँजीगत खर्च कति भयो व्यापार निकासीको अवस्था के छ उद्योगको क्षमता उपयोग क्षमता कस्तो छ भन्ने कुरा पनि ख्याल गरिरहेको छ. उदाहरणको लागि बागमती प्रदेश भनेको चाहिँ हाम्रो अर्थतन्त्रको झन्डै दुई तिहाई भाग ओगट्ने अर्थतन्त्र भएको प्रदेश हो तर नेपाल राष्ट्र ब्याङ्कले अहिले निकालेको प्रतिवेदनमा 81-82 उपयोग क्षमता घटेछ उद्योगहरूको त्योभन्दा अगाडि वर्ष 44% भारे छ अहिले त 37.5% मात्रै उद्योग क्षमता भएछ. अब यी सबै कुराहरू हेरेर अनि अब 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 हामी कसरी बढ्न सक्ला राज्यले भनेर यो अहिलेको संक्रमणकालीन अवस्थालाई समेत ख्याल गरेर त्यसको प्रक्षेपण गरिएको हो.
निर्वाचन केन्द्रित हुनुपर्नेछ एक हिसाबले भन्ने हो भने वर्तमान सरकार निर्वाचन गराउनका लागि नै मुख्य जिम्मेवारी पाएर गठन भएको हो. अब निर्वाचन हुँदा आर्थिक चलायमानता हुने आर्थिक वृद्धि समेत हुने चर्चाहरू चल्ने गर्दछन् तर यथार्थमा यसको तथ्य के हो सत्य के हो भन्ने कुरा त यहाँहरू जस्तो अर्थविदलाई थाहा होला. यस हिसाबले अर्थतन्त्रमा केही सुधार होला आर्थिक चलायमानताका गतिविधि होलान् भनेर प्रक्षेपण गर्न सकिने अथवा विश्लेषण गर्न सकिने अवस्था रहन्छ कि रहँदैन अहिलेको यो परिस्थितिमा?
अब निर्वाचनले सामान्यत के हुन्छ भन्दा अर्थतन्त्र बलियो भएको ठाउँमा हाम्रो निकासी चाहिँ बढी हुने पैठारी कम हुने ठाउँमा अब हाम्रा आन्तरिक उत्पादनहरू बढी हुने ठाउँमा चाहिँ त्यो त्यस्ता देशहरूमा के हुन्छ भन्दा निर्वाचनले एउटा भाइब्रेसन ल्याउँछ अर्थतन्त्रमा. निर्वाचन भयो ठुला ठुला खेलकुदका आयोजनाहरू भयो यसले तर हामी कहाँ चाहिँ केही त्यसले उपभोक्ता बढाउँछ त्यसले पैठारी पनि बढाउँछ आन्तरिक उत्पादनमा चाहिँ धेरै योगदान गर्दैन धेरै योगदान गर्दैन. अनि अर्को कुरा के हुन्छ भने यसले निर्वाचनमा सबै सरकारी संयन्त्रहरू लागिसकेपछि हाम्रो नियमित कामहरूमा केही न केही त्यसलाई प्रभाव परिरह हुन्छ पुँजीगत खर्च त्यसै पनि अहिलेसम्म हामीले कार्तिकको हिजो 25 गतेसम्म पुँजीगत खर्चमा जम्मा 6% पुग्न पुग खर्च गरेका छौँ जबकि हाम्रो वित्तीय व्यवस्थापनमा हाम्रो 33-34% चाहिँ नि 33% हामीले खर्च गरिसक्यौँ भनेपछि यसले पनि हामी अलिकति चुनौतीमा छौँ. हाम्रो चाहिँ नि ऋणको भार बढ्या छ उत्पादनमा जाने चाहिँ बढ्या छैन भन्ने देखिएको छ. अब यो दृष्टिकोणबाट हेर्दाखेरि निर्वाचनले केही उपभोग बढाउने केही व्यापार बढाउने त हुन्छ तर आन्तरिक उत्पादनमा हाम्रो जस्तो अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्दैन.
हामी कुराकानीकै क्रममा रहेका छौं. आजको अन्तर्संवादमा हामीले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती र आगामी कार्यदिशाबारे केन्द्रित भएर अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गरिरहेका छौं. हुन्छ कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ. यहाँले कुराकानीका क्रममा पुँजीगत खर्चको विषयलाई उठान गर्नुभयो. हुन पनि यो अवधिसम्म जम्मा 6% मात्र पुँजीगत खर्च भएको देखिन्छ. कर्जा प्रवाह हुन नसकेको समस्या पनि देखिएको छ. बैंकहरू अधिक तरलताको समस्या झेलिरहेका छन्. कर्जा प्रवाह भएर उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि हुन नसक्दाखेरि रोजगारीमा पनि वृद्धि हुन सकिरहेको छैन. आयात निर्यातको अवस्था त अहिले त्यति सन्तोषजनक पनि देखिँदैन. यस्ता समस्या सुधार गर्न चाहिँ कसरी सकिएला देखिएका समस्यालाई कसरी हेरिनुपर्ने हुन्छ र त्यसको समाधान के हुन्छ?
अब यसलाई दुई किसिमले हेर्नु पर्छ. एउटा दीर्घकालीन हिसाबले हेर्ने कुरालाई चाहिँ हेर्नु पर्ला. त्यो दीर्घकालीन हिसाबले हेर्ने चाहिँ अहिलेको सरकारले एउटा नोट मात्रै दिने हो एउटा सामान्य फ्रेमवर्क आफूले गर्न खोजिया कुरा मात्रै दिने हो. अहिले यो सरकारको मुख्य काम त अर्थतन्त्रलाई सामान्यीकरण गर्ने कुरा दैनिकीलाई सामान्यीकरण गरेर मान्छेमा अमन चयनको छ है. अब चाहिँ नि धनजनको सुरक्षा हुन्छ, व्यवसाय गरे भने त्यो व्यवसायमा सुरक्षा हुन्छ भनेर त्यो त्यो चाहिँ वातावरण बनाइदिने कुरा गर्नु पर्यो। अब सँगसँगै अर्को कुरा चाहिँ के हुन्छ भन्दा, अब सरकार चाहिँ निर्वाचनको लागि आएको हो, अहिलेको चाहिँ क्याबिनेट त्यसले अब फागुन 21 गते निर्वाचन गर्ने भनेर भनिएको छ, तर त्यसमा चाहिँ हाम्रो नियमित खालको संयन्त्र त छ नि, विभागहरू छन्, मन्त्रालयहरू छन्, प्रदेश तहमा पनि सबै संरचनाहरू छन्, भनेपछि त्यो भएको नियमित खालको सरकार जुन छ, थायी सरकार भनेर भन्छौँ, त्यो सरकारलाई हामीले अलिकति बढी चाहिँ नि पुस गर्न सक्यौँ, बढी चाहिँ नि उसलाई चाहिँ घचघच्याउन सक्यौँ र कार्यक्रम अनुसार काम अगाडि बढाउँ है भनेर भन्न सक्यौँ, त्यहाँ परेका अप्ठ्यारा कुराहरू सहजीकरण गरिदियो भनेदेखि अलिकति त्यो के हुन्छ, पुँजीगत खर्च बढ्ने, पुँजीगत खर्चको अनुपात बढेपछि निजी क्षेत्रको लगानी बढ्ने हुन्छ। अब अर्को एउटा कुरा चाहिँ के छ भने, यहाँले कुरा उठाउनु भयो ब्याङ्कमा करिब करिब 11 खर्ब जति चाहिँ अहिले लगानी गर्न सक्ने पुँजी थपिएको छ, त्योभन्दा धेरै ठुलो पुँजी हो हाम्रो। अब त्यो किन लगानी भइरहेको छैन भने, सरकारले सहजीकरणलाई भनेर विभिन्न उपाय त गर्न खोजिरहेछ, तर मूल कुरा चाहिँ के हो भन्दा, साना घरेलु मझौला उद्योगहरू हुन्छन् नि, त्यो 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 उद्योगहरू गर्ने व्यवसायकोलाई चाहिँ वातावरण अझ राम्रो बनाउनुपर्छ, वातावरण बनिसकेका छैन। वातावरण दुई खालको वातावरण, एउटा सुरक्षाको कुरा, अर्को चाहिँ बजारको कुरा, अर्को चाहिँ यो प्रशासनिक झन्झटहरू छ। यहाँ प्रशासनिक झन्झटहरू कस्तो छ भन्दा, तपाईँले दर्ता गर्नेदेखि लिएर अब 5-7 संस्थाहरूमा पुग्नुपर्छ। अब भर्खरै चाहिँ व्यवसाय सुरु गर्न सक्यो, सानो व्यवसाय छ, 1 करोडभन्दा सानो कारोबार गर्छ, 1.5-2 करोडको चाहिँ 50-60 लाखको कारोबार छ, त्यस्तो भर्खर इमर्जिङहरूले चाहिँ अहिले हाम्रो प्रशासनिक कुराहरू चाहिँ नि, कम्पनी ऐनका कुराहरू छन्, सम्बन्धित संस्थामा दर्ता भएको कुरा छ, करको विषयको कुरा छ, स्थानीय तहमा पनि वडामा र त्यो चाहिँ नि पालिकामा पुग्नुपर्ने कुराहरू छन्, अब त्यसको प्रतिवेदन तयार गर्न।
यहाँले व्यवसायमा सुरक्षाको कुरा उठान गरिरहँदाखेरि, अहिले निजी क्षेत्र भनौँ अथवा व्यापारिक प्रतिष्ठानमा जुन आगजनी र तोडफोड गरियो, यो विषयलाई उद्योग वाणिज्य महासंघले पनि उठान गरिरहेको छ। अहिले धेरै व्यापारीहरूले के भनिरहनु भएको छ भने, गलत नियतका साथ व्यापारिक प्रतिष्ठानहरूलाई टार्गेट अथवा केन्द्रित गरेर जुन आगजनी र तोडफोड गरियो, यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कार्यवाही नभएसम्म लगानीको वातावरण छैन, वैदेशिक लगानी आउने अवस्था पनि छैन भनेर निरन्तर उहाँहरूले एउटा सरकारबाट भनौं सुरक्षाको प्रतिबद्धता पनि खोजिरहेको अवस्था छ। यो वातावरणको विषय, लगानी मैत्री वातावरणको विषयलाई आजको यो समयमा कसरी हेर्न सकिएला, अहिलेको वास्तविक अवस्था यहाँले कसरी चित्रण गर्न सक्नुहुन्छ?
अब मैले अघि गरिरहेको कुरा छिटै जोडौँ र यहाँले गर्नु भएको प्रश्न, जुन उद्योग व्यवसायले जुन धारणा राख्नु भएको छ त्यो 100% सही हो, किनभने तपाईँको एउटा 27-28 घन्टामा देशका ठुला ठुला प्रशासनिक संरचनाहरू, संवैधानिक संरचनाहरू र व्यावसायिक प्रतिष्ठानहरू जल्दछन् भने, व्यक्तिका घरहरू जल्दछन् भने, अब त्यो बेलामा विश्वास गर्न त, त्यस कारणले भोलि लगानी गर्नेले त चाहे चाहिँ नि स्वदेशी हाम्रा आफ्ना राष्ट्रिय पुँजीपति वर्गहरूले गर्ने लगानी भयो अथवा बाहिरबाट आउने लगानी भयो, यो कुरालाई भोलि यस्ता घटनाहरू दोहोरिँदैनन् भनेर हामीले आश्वस्त पार्न सकेनौँ भने त त्यो लगानी हुन्छ भनेर अपेक्षा गर्न सकिँदैन। उहाँहरूले भनेको कुरा र उहाँहरूले जुन माग छ त्यो ठिक माग हो त्यो, होइन? अब अर्को कुरा चाहिँ के छ भन्दाखेरि, अब बजारको वातावरणको कुरा गर्दा, व्यवसायको अर्थतन्त्रमा वातावरणलाई कुरा गर्दा, एउटा चाहिँ सुरक्षाको कुरा हुन्छ, यो कुरा गऱ्यौँ हामीले, अर्को प्रशासनिक व्यवस्थापकको कुरा हुन्छ। अघि मैले त्यो प्रशासनिक व्यवस्थाको कुरा गर्दै थिएँ, अहिले अब मान्छेले सानो व्यवसाय सुरु गरेको छ, प्रतिवेदन गर्नु पऱ्यो भने त्यो एकाउन्टिङ प्रोसिड्युरहरूमा जाँदाखेरि नेपाल स्ट्यान्डर्ड एकाउन्टिङ स्ट्यान्डर्डमा जानुपर्ने जस्ता कुराहरू अहिले भएको छ। अब त्यसमा सबैको, साना व्यवसायीहरूको त्यो त्यो सिप किन्नलाई त्यो गरिदिने मान्छेबाट सिप किन्ने साधन पनि छैन. त्यसै यस्ता कुराहरू हेर्दा चाहिँ सामान्य देखिने, तर चाहिँ त्यसलाई दर्ता गर्ने, प्रतिवेदन गर्ने, प्रतिवेदन बुझाउने, लेखा परीक्षण गर्ने, कर तिर्ने, ब्याङ्कमा खाता खोल्ने, ब्याङ्कमा चाहिने त्यो सूचनाहरू दिने, यी सबै कुरामा र स्थानीय तहमा प्रदेश तहमा सूचना पुर्याउने, दर्ता गर्ने सबै कुरामा एकीकृत ढङ्गले काम हुन अवस्था नभए हुनाले एउटा नवयुवा जान्छ यो काम गर्न खोज्छ, यी धेरै झन्झट देखेपछि अनि ऊ अतालिन्छ, आत्तिन्छ. त्यस कारणले गर्दा यसमा पनि सुधार गर्छ. अर्को चाहिँ बजार र पूर्वाधारको कुरा. हाम्रो पूर्वाधारहरू बजार अनुकूल छैनन्. हाम्रा पूर्वाधारहरूलाई त्यो ढुवानीको लागत पनि हाम्रो बढी छ. काठमाडौँबाट बाहिर निस्किनु पऱ्यो भने अहिले कुनै राम्रो बाटो छैन. अब तपाईँको पर्यटकको कुरा गर्छौँ भने आन्तरिक हिसाबले कुनै एक ठाउँबाट अर्को ठाउँमा जानु भने 1.5-2 घन्टा त्यहाँ एयरपोर्टमा गएर बस्नुपर्ने छ, त्यो चाहिँ नि डिले हुन्छ. अब यस्ता कुराहरूमा चाहिँ यो कुरामा धेरै चाहिँ नि प्रयास मेहनत गर्नु पर्दैन. सामान्य कुराहरू गर्यो भने त्यसका संरचनाहरू परिवर्तन गरिदियो भनेदेखि, प्रशासनिक कुराहरू सहजीकरण गरिदियो भने व्यावसायिक वातावरण बन्छ. त्यस कारणले गर्दा एउटा बजारको कुरा भयो, सरकारले बजार कहाँनेरि छ, कस्तो छ, विदेशमा पनि त्यो कुराहरू हेरिदिने. यहाँभित्रै पनि एउटा ठाउँमा एउटा वस्तु चाहिएको होला, अर्को ठाउँमा अर्को वस्तु उत्पादन छ हुनसक्छ भने त्यहाँ ठाउँमा त्यो वस्तु सम्भावना छ यो भनिदिने. यस्ता कुराहरूले चाहिँ के हुन्छ भने पुँजीको कुरा, पुँजीलाई अब अहिले पुँजीमा पनि के छ भने ब्याङ्कसित पैसा त छ, तर ब्याङ्कलेबाट त्यो कर्जा लिने कुरामा कति सरलीकृत छ, त्यो सबैले त्यो सहजै लिन सक्छन् कि सक्दैनन्? अब कतिपय हिजो काम गरिराखेका मान उद्योग व्यवसायहरू कालो सूचीमा परेका छ. त्यो कालो सूचीमा पर्नुको पछाडिको कारण के हो, त्यसलाई हामीले अलिकति सहजीकरण गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराहरू चाहिँ, यी आदि कुराहरू हेर्न सक्यो भने यो चाहिँ अल्पकालीन कुराहरू भयो. दीर्घकालीनलाई त संरचना सुधारकै आवश्यकता छ. पूर्वाधारलाई चाहिँ गुणस्तरीय बनाउनु पर्ने कुरा नै आवश्यकता छ. अर्को मुख्य कुरा भने सुशासनको कुरा. अहिलेको नव युवाले गरेको आन्दोलन नै सुशासनसित जोडिएको हुनाले त्यो सुशासनको पक्षलाई सुधार गर्यो भने मान्छेको काम गर्दाखेरिको लागत घट्छ. हरेक व्यवसायको व्यक्तिको लागत गर्नु भनेको अर्थतन्त्रको लागत बढ्छ र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढ्छ. त्यस कारणले त्यो कुरामा विशेष ख्याल गर्नु पर्दछ.
अर्थतन्त्रमा विभिन्न किसिमका समस्याहरू विगतदेखि नै देखिँदै आएका कुराहरू पनि अब उजागर भइरहेका छन्. यो सन्दर्भमा विभिन्न आयोगहरूले पनि अध्ययन गरेका थिए. उच्च स्तरीय आर्थिक सुधार आयोग विगतमा गठन भएको थियो, त्यसको अध्यक्षका रूपमा अहिलेका अर्थमन्त्री हुनुहुन्थ्यो. अर्थतन्त्र सुधारका लागि विगतमा आयोगहरूले औल्याएका कमी कमजोरीहरूलाई कार्यान्वयन गर्नका लागि, सुधारका लागि कार्यान्वयन गर्नका लागि अहिले उपयुक्त अवसर हो कि जस्तो पनि देखिन्छ. यो सवालमा हाम्रो जुन नेतृत्व छ त्यो कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ, किनभने विगतमा अर्थतन्त्रमा देखिएका समस्याको पहिचान एक किसिमले भइसकेको छ, त्यसको कार्यान्वयन यो छोटो अवधिमा गर्न सकियो भने पनि देशले आर्थिक वृद्धि र विकासमा फड्को मार्न सक्थ्यो कि भन्ने अपेक्षाहरू पनि रहेका छन्. यो सन्दर्भमा बताइदिनुहोस् न.
अब यस्तो छ, हामी कहाँ प्रतिवेदनहरू बेला बेलामा थुप्रै आउने गरेका छन्. मूल समस्या भनेको एउटा प्रतिवेदन आउँदाखेरि त्यो कति अध्ययन गरेर आयो भन्ने कुरा एउटा प्रश्न छ. प्रतिवेदन आउँदाखेरि सैद्धान्तिक हिसाबले मात्रै आयो कि व्यावहारिक ढङ्गले पनि आयो भन्ने पनि प्रश्न छ. हाम्रा कतिपय प्रतिवेदनहरू हेर्दा राम्रा छन्, त्यसका सुझावहरू राम्रो देखिन्छन्, तर कतिपयलाई यसको चाहिँ व्यवहारिक पनि हुँदैनन्, त्यस कारणले त्यो ढङ्गले पनि हेर्नु पर्यो. अब अर्को प्रश्न भनेको चाहिँ कार्य भएको जहाँ व्यवहारमा छन् तिनीहरूलाई कार्यान्वयनमा लैजाने कुरा. कार्यान्वयनमा लैजाने कुरामा हाम्रो जहिले नि उदासीनता छ. हामीले चाहिँ प्रतिवेदन बनाउँछौँ, थन्क्याएर राख्छौँ, बाहिर आउँछ मान्छेले चाहिँ नि, कतिपय आउँदैन बाहिर, कतिपय चाहिँ नि प्रकाशनमा आउँछ, हामी जस्ताले त्यसमा टिप्पणी गर्छौँ, भन्छौँ, सुझाव दिन्छौँ. अब यो त अब एउटा अब अहिलेको अर्थमन्त्रीलाई ठुलो अवसर प्राप्त भएको छ, आफैले बनाएको प्रतिवेदन चाहिँ नि कार्यान्वयन गर्ने एउटा हदसम्म. उहाँले अब सबै कार्यान्वयन किन गर्न सक्नुहुन्न, किनभनेदेखि उहाँको त अब चार महिनाको कार्यकाल जम्मा उहाँहरूको फोकस हुनुपर्ने ठाउँ, केन्द्रीकृत हुनुपर्ने ठाउँ चाहिँ नि निर्वाचन हो। त्यस कारण यहाँ त्यो दीर्घकालीन कुरामा धेरै उहाँलाई अहिले लाग्ने होइन, तत्काल दैनिकीमा एउटा निर्णय सामान्य गर्दाखेरि फरक पर्ने विषयहरू जुन छन् तिनीहरूलाई चाहिँ त्यो प्रतिवेदनबाट हेरेर त्यसलाई एउटा सूचीकरण गरेर त्यसको एउटा एक्सन प्लान बनाएर अनि अगाडि बढ्ने सम्भावना छ। एक्सन प्लान बनाउन लागेको छ भन्ने कुरा आएको थियो, तर त्यो एक्सन प्लान कस्तो बन्यो भन्ने कुरा बाहिर कम्प्लिटली आएको छैन। त्यस कारण त्यो एक्सन प्लान बनाएर अहिलेका सुझावहरू चाहिँ तत्कालै लागू गर्न सक्ने के छन् भनेर चाहिँ हेर्न सकिन्छ। जस्तै एउटा चाहिँ नि अस्ति आयो यो करदाता सेवा केन्द्रहरू चाहिँ कतिपय चाहिँ नि खारेज गरिदिने, मितव्ययिता त्यसलाई गर्ने भन्ने, त्यो मितव्ययिता त भयो तर त्यसले चाहिँ करदातालाई पाउने सेवामा प्रभाव पर्यासै छैन भनेर पनि हेर्नु पर्यो। त्यो निर्णयले सेवालाई कति प्रभाव पर्यो, राजस्व उठ्तीमा कति प्रभाव पर्यो भन्ने कुरा पनि सँगसँगै हेर्दै जानुपर्ने हुन्छ। त्यसो गर्यो भनेदेखि के हुन्छ भन्दा अब खर्चको समयलाई, खर्चमा खास गरी चालु खर्चलाई मितव्ययी बनाउने, जहाँ जहाँ सकिन्छ कम खर्च गर्ने, पुँजीगत खर्चलाई चाहिँ बढाउने दृष्टिकोणबाट उहाँहरूले काम गर्नुपर्छ। त्यसो गर्दाखेरि अहिले भएको हाम्रो मेकानिजम जुन छ, नियमित खालको संस्थागत संरचनाहरूलाई त्यसलाई बढीभन्दा बढी उपयोग गर्नुपर्छ।
म अब थोरै अर्थतन्त्रको फरक प्रसंगतर्फ केन्द्रित भएर यहाँलाई प्रश्न गर्न चाहे। मैले अब अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारी क्षेत्र जति समस्यामा पर्दै गयो, समस्या जति विकराल बन्दै गइरहेको छ, उति नै समस्या चाहिँ छायामा परेको हो कि भन्ने सहकारी पीड़ितहरूको गुनासो पनि छ। एकपछि अर्को सहकारी समस्याग्रस्त बन्दै गइरहेको अवस्था पनि छ। सहकारीमा देखिएको यो समस्यालाई कसरी हेर्नुभयो छ? यसले पनि अर्थतन्त्रमा केही न केही नकारात्मक प्रभाव पारेको हो कि भन्ने विश्लेषण पनि रहेको छ। हामीले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्रलाई एउटा खम्बाकै रूपमा प्रस्तुत गरिरहँदाखेरि जुन समस्या अहिले सहकारी क्षेत्रमा देखा परेको छ, यो देखिएको समस्या के हो र समाधान के छ? विगतमा अब आयोग पनि समिति पनि गठन भएका थिए, अहिले सहकारी पीड़ितहरू सड़कमा पनि आइरहेका छन्, उनीहरूको समस्या पनि धेरै नै ठूलो रहेको जुन अवस्था पनि छ।
अब यसमा चाहिँ अलि बृहत ढंगले हेर्नुपर्ने हुन्छ। यहाँले भन्नुभयो त्यो सहकारीको कारणले गर्दा अर्थतन्त्रलाई सहकारी समस्यामा पर्नाले, सहकारी क्षेत्र समस्यामा पर्ने कारणले अर्थतन्त्रमा कति प्रभावित भयो भन्ने कुरा चाहिँ यसले निकै प्रभावित भएको छ। त्यसले दुईटा किसिमले प्रभावित भएको छ। एउटा चाहिँ हामीले संविधानमा राखेको सामुदायिक क्षेत्र, एउटा यो सार्वजनिक क्षेत्र र बजार भनेको निजी क्षेत्र, र तेस्रो भनेको सामुदायिक कम्युनिटी क्षेत्र। कम्युनिटी क्षेत्रको एउटा प्रमुख भाग चाहिँ सहकारीलाई लिएर हामीले अर्थतन्त्रको एउटा खम्बा नै बनाइसकेपछि हामीले समयमा त्यसलाई संरचनागत हिसाबले धेरै ध्यान दिन नसकेको हुनाले यो अहिलेको समस्या आयो। अब अहिलेको समस्या, यो सहकारीमा परेको समस्याले के भएको छ भन्दा कर्जा प्रभावमा ठुलो असर परेको छ। केहीले बदमासी गरे त्यो होला, त्यो कारवाही हुँदै होला, तर ती सहकारी मध्ये एउटा के हुनु पर्यो भने बदमासी कहाँ भएको छ व्यक्तिगत हिसाबले हेर्दै जाने, बदमासी सञ्चालकले व्यवस्थापनमा बस्नेले गर्ने कुरा होला, अथवा ऋण लिएर कर्जाको अपचलन गर्ने र नतिर्ने पनि होला, त्यो दुईटै ढङ्गबाट हेर्नु पर्यो। त्यस कारणले गर्दा त्यो बचतकर्ताको हितलाई हेर्ने कुरा त छँदैछ, तर सहकारीमा काम गर्दै जाँदा लगानी गरेका कुरा नउठ्नुको पछाडिको कारण के हो त, कसको बदमासी छ, त्यहाँनिर त्यो ऋण लिएर कर्जा भुक्तानी किन गरिरहेको छैन त भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ। अब अहिले केही संरचनाहरू बनेका छन्, त्यसलाई क्रियाशील बनाउनुपर्छ। अब यो सहकारीले पहिला के गर्दै थियो भने गाउँ गाउँमा, ठाउँ ठाउँमा, सहरका पनि भित्रभित्र उसमा पसेर बचत पनि सङ्कलन गरिदिएको थियो, र त्यो चाहिँ नि कर्जा प्रवाह पनि अलि सरल ढङ्गले गरिदिएको थियो। त्यसरी गर्दाखेरि काहीँ कमी कमजोरी अलिअलि रहेका होला, त्यसलाई चाहिँ सुधार गर्नुपर्छ। तर अहिले ब्याङ्क र कमर्सियल ब्याङ्कहरूले मात्रै, वाणिज्य ब्याङ्कहरूले मात्रै त्यो सेवा दिन सकेका छैनन्, त्यस कारणले त्यहाँ अन्तर देखा पर्यो, ग्याप देखा पर्यो, त्यस कारणले पनि कर्जा प्रवाह हुनुपर्ने जति भएन। त्यो ब्रिजिङ हुने थियो भएको थियो हिजो, त्यो ब्रिजिङ भएन अहिले। त्यस कारणले ब्याङ्कसित गएर सबैले कर्जा लिन सकेनन्। त्यस कारणले त्यो सहकारी क्षेत्रको जसले बदमासी गरेका छैन, तर त्यो केही सहकारीहरूको कारणले गर्दा एउटा चाहिँ हल्ला फैलियो। हल्ला फैलिसकेपछि मान्छेले बचत चाहिँ खुरुखुरु झिक्न थाले र ऋण असुली चाहिँ भएन, अनि त्यसले गर्दा पनि त समस्या परेका छन् नि। त्यो दृष्टिकोणबाट पनि हेरेर समस्याको समाधानहरू खोज्ने र त्यसलाई हामीले कि त संविधान संशोधन गरेर होइन भनेर भन्न सक्नु पर्यो, होइन भने संविधानमा भएको कुरालाई त कार्यान्वयन गर्न त्यही किसिमको नीति, त्यही किसिमका संरचनागत व्यवस्था, त्यही खालका चाहिँ कार्यविधिहरू त बनाउनु पर्ने हुन्छ। त्यस कारण यहाँले भन्नुभएको चाहिँ वास्तवमा सहकारी क्षेत्र, लघु वित्तको क्षेत्र समस्या परेको कारणले गर्दा यो कर्जा प्रभावमा ठुलो असर परेको छ र त्यसको प्रभाव अर्थतन्त्रमा परेको छ।
हुन्छ, यहाँको महत्वपूर्ण विचार र समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय पनि सकिएको छ।
धन्यवाद छ।
आजको अन्तर संवादमा हामीले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती, समस्या र आगामी कार्यदिशा बारे केन्द्रित भएर अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। नमस्कार।